मृत्युसँगको सतत सहचर्य। पृथ्वीलाई प्राकृतिक अस्तित्वले अति सुन्दर बनाएको छ, तर यो सौन्दर्यप्रति कमै मान्छे मात्र संवेदनशील छन्। अहिलेसम्म ब्रह्माण्डमा जति पनि ग्रहहरू पत्ता लागेका छन् ती सबै जीवन शून्य ढुङ्गा र ग्यासले भरिएका छन्। यो पृथ्वी मात्रै यति सुन्दर विविध जीवन्त प्राणीहरू, हरियाली, समुद्र, झरना, ताल, खोला, नालाले भरपूर छ। तर दुःखलाग्दो पक्ष, प्रकृतिको यति विशाल उदारताप्रति मनुष्यमा समादर भाव छैन। लगभग 1000 प्रकारका वन्यजन्तु र वनस्पति प्रत्येक वर्ष पृथ्वीबाट सधैँका लागि विलुप्त भइरहेका छन्। यसको मुख्य कारण मनुष्य नै हो, उसले सृजना गरेको असन्तुलित व्यवहार हो, जसले गर्दा यो पृथ्वी पनि सौर्यमण्डलका अन्य ग्रह जस्तै निर्जन, जीवन शून्य बन्ने खतरा छ। यस पृथ्वीमा सुन्दरताले परिपूर्ण क्षेत्र अनेकौं भए पनि आध्यात्मिक साधना गर्नेहरूका लागि सर्वोत्तम स्थान हिमालय क्षेत्र नै हो। यसमध्ये पनि गंगा, यमुना, अलकनन्दा र मन्दाकिनीले शोभायमान गढ़वालको हिमालय क्षेत्र आध्यात्मिक साधकका लागि अति पवित्र स्थान हो। अनादिकालदेखि साधना र तपश्चर्याको आभाले यो क्षेत्र मण्डित छ। विगत 25 वर्षदेखि यो क्षेत्रको म प्रत्येक वर्ष यात्रा गरिरहेको छु। विगत 1 दशकदेखि यस क्षेत्रमा बारम्बार साधना शिविर सञ्चालन गर्ने सौभाग्य मिलेको छ। यस क्षेत्रका महत्वपूर्ण आश्रम र साधु सन्तहरूलाई म भेटिरहन्छु। त्यहाँ हुने साधुहरूमा कतिपय विगतका डाका, कुख्यात अपराधी, अधिकांश अल्छी र पलायनवादी छन्। तर त्यस अनगिन्ती भीड़मा केही बहुमूल्य हीरा पनि फटफुट भेटिन्छन्, जसको सान्निध्यमा एकछिन मात्र बस्न पाउनु पनि एक सौभाग्य हो। परमात्माको खोजमा हिँडेका उच्च आध्यात्मिक स्तरका स्त्री साधिकाहरू भेट्टाउन त अझ दुर्लभै छ, किनभने हाम्रो सामाजिक परिवेशले गर्दा स्त्रीहरूले अहिलेसम्म पनि धर्म र सन्यासमा सहज प्रवेश पाउन सकेका छैनन्। तर परमात्माको कृपा र आफ्नो खोजले गर्दा त्यस क्षेत्रमा मैले 4 जना अद्भुत तपस्विनी महिलाहरूलाई भेट्ने अवसर पाएको छु। तीमध्ये एक हुन् सुभद्रा माता। गुजरातमा जन्मेर युवावस्थामै वैराग्य लागि भागीरथीको उद्गम स्थल गोमुख भन्दा माथि 15,000 फीटको उचाइमा अवस्थित करिब 12 महिना हिउँले ढाकिरहने तपोवन नामक स्थानमा एक्लै बसी वर्षौं उनले तपस्या गरिन्। गर्मीयाममा 3 महिना मात्रै त्यहाँ मानिस पुग्न सक्छन्, बाँकी महिना त्यहाँ बरफ सिवाय जीवनको कुनै दृश्य देखिँदैन। त्यस क्षेत्रका गुफाहरूमा 1-2 साहसी साधु एकान्त तपस्या गरिरहेका भेटिन्छन्। तल भोज भाषामा भएको लालबाबा आश्रमले अत्यावश्यक भोजन सामग्री वर्षे नै त्यहाँका साधकहरूलाई पुर्याइदिने गरेको छ। 10,300 फीट उचाइमा अवस्थित गंगोत्रीमा गर्मीयाममा गाड़ीबाट पुग्न सकिन्छ। त्यहाँबाट माथि 1 दिनको बाटोमा गोमुख पर्छ, जुन 12,800 फीट उचाइमा छ। तीर्थयात्री वर्षको 4 महिना मात्र त्यहाँ हिँडेर पुग्न सक्छन्। गंगाको यो उद्गम स्थल अत्यन्त रमणीय र रहस्यमय छ। तपोवन गोमुख भन्दा पनि 2,000 फीट माथि छ। बलिष्ठ र साहसी बिरलै कोही त्यहाँ पुग्छन्। वीरान तपोवन क्षेत्रमा ती एक्ली महिला वर्षौं कसरी बसेकी होलिन् कल्पना गर्न गाह्रो हुन्छ। तपोवन पुग्न हिँडेको म गोमुखसम्म मात्र पुग्न सके। जटिल बाटो, प्रतिकूल मौसमले गर्दा तपोवनसम्म पुग्न सकिएन। तर भोज भाषा बस्दा तल्लो संसारको कुनै स्मरण नआउने र मन सधैँ ऊर्ध्वगामी भइरहने अनौठो अनुभव पायो। गोमुखमै गंगा किनारमा पाल गाडेर आफ्ना शिष्य र शिक्षाका साथ बसेका एक अनौठा र अत्यन्त सुसंस्कृत जापानी योगी भेटिए। उनी प्रत्येक वर्ष जापानबाट आई 4 महिना त्यहाँ तपस्यारत हुँदा रहेछन्। वर्षौंको योग साधनाले उनले लघिमा अर्थात शरीरलाई भार विहीन गरी जमीनबाट उठ्न सक्ने सिद्धि प्राप्त गरेका रहेछन्। जापानका विभिन्न स्थानहरूमा उनले देखाएको यो सिद्धिको प्रदर्शनको फोटो एल्बम उनले मलाई देखाए। सुदूर जापानबाट यस्तो विकट क्षेत्रमा सुन्दर युवा शिष्य र शिक्षाहरूलाई लिएर बसेका ती योगीसँग बिताएका क्षण अविस्मरणीय रहे। तपोवन पुग्न नसकेको र सुभद्रा मातालाई भेट्न नसकेकोमा मलाई खूब दुःख लाग्यो। तर दैव संयोगले केही समयपछि पशुपतिको मृगस्थलीमा अवस्थित शिवपुरी आश्रममा मैले उनलाई अचानक भेटे। हरिद्वार स्थित रामकृष्ण आश्रमद्वारा संचालित अस्पतालका प्रभारी डाक्टर संजय शाहसँग उनी पशुपति दर्शन गर्न आएकी रहेछन्। डाक्टर संजय पनि अनौठा व्यक्ति हुन्। एमडी गरेका पति पत्नी दुवैजना लाखौं कमाउन सक्ने आफ्नो सफल पेशालाई छाडेर रामकृष्ण मिशनमा सेवा गर्नमै रमाए। डाक्टर संजयको मा सुभद्राप्रति असीम श्रद्धा रहेछ, त्यसकारण सुभद्रा माताको आग्रहमा उनले पशुपति दर्शनका लागि ल्याएका रहेछन्। केही दिन ओशो तपोवनमा बस्ने मेरो अनुरोध उनले सहर्ष स्वीकार गरिन्। ओशो तपोवन प्रवासका दिन ती निर्जन स्थानमा तपस्या गर्दाका आफ्ना अनुभवहरू उनले सुनाइन्। प्रत्येक दिन दुई घण्टा झरेपछि गोमुख पुगिन्छ, त्यहाँ जमेको गंगालाई फोरेर पानी निकाली स्नान गर्ने, अनि फेरि माथि उक्लने, रहेर एकछिन जपतप गर्ने, जाउलो पकाउने गर्दा गर्दै दिन कटिहाल्छ। अर्को बिहानी देख्न सकिन्छ कि सकिँदैन, त्यो परमात्मामै भर पर्छ। हिमाली तपोवनमा 9 महिना बाटो बन्द हुन्छ। कुनै रोग लागेमा या कुनै भवितव्य पर्न गएमा परमात्मा सिवाय अरू कसैको सहायता पुग्न सक्दैन। असोजभित्रै अगाडिका महिनालाई चाहिने अत्यावश्यक वस्तुहरूको व्यवस्था गर्नुपर्ने हुन्छ। त्यहाँ सलाईलाई ओसिनबाट जोगाउनु सबैभन्दा ठूलो चुनौती हुँदो रहेछ। केही गरी आफूसँग भएको सलाई ओसिएर बलेन भने भोकै बस्नु या काँचो चामल खानुभन्दा अर्को विकल्प हुँदैन। सलाई कोरेर आगो बालिसकेपछि त्यही आगोमा सलाईलाई तताएपछि उनको कपडामा बेरेर चामलभित्र लुकाउनु पर्ने रहेछ। अर्को खतरा राति गुफामा हुने अक्सिजनको कमी। राति सुतिसकेपछि बरफले गुफाको मुख बन्द गरिरहन्छ। गुफाको अक्सिजनले रातभर नपुग्ने भएकाले 2-3 घण्टा सुतेर उठिहाल्नुपर्छ, अनि खन्तीले गुफाको मुखमा जमेको बरफ फुटाउनु पर्छ। बढी फुट्यो भने चिसो स्याटले मार्छ र पूरै बन्द भयो भने निसासिएर मरिन्छ। त्यसकारण सहज श्वास प्रश्वासका लागि ठिक्कको पाल बनाइरहनु पर्छ। हिमस्खलनको खतरा त सधैँ छँदैछ, यसलाई यहाँ शब्दमा राख्न जति सजिलो छ झेल्न त्यति नै कठिन छ। नजिकै बसेको मृत्युलाई झम्टिन नदिन सधैँ सचेत र उत्साहित रहनुपर्छ र अलिकति मन कमजोर हुनासाथ मृत्युले टिपेर लान्छ। मृत्युसँगको सतत सहचर्य नै त्यस क्षेत्रको जीवन्त साधना हो।